الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، ارشاد فرمایا کہ من صلى علی فی یوم خمسین مرہ صافحته یوم القیامہ، او کما قال علیہ الصلاة والسلام. فرمایا جس نے مجھ پر دن بھر میں 50 مرتبہ درود پاک پڑھے، کل بروز قیامت میں اس کے ساتھ مصافحہ کروں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، اللہ تبارک و تعالی کا کرم ہوا، رب کریم نے ہمیں رمضان المبارک کی دولت سے فیض یاب فرمایا. رمضان المبارک اپنی برکتیں لٹا رہا ہے، رحمتیں لٹا رہا ہے، اور انہی رحمتوں کے زیر سایہ ہم آپ کو اپنے سلسلے درس حدیث شریف میں خوش آمدید کہتے ہیں. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، صحیح بخاری شریف سے ایک حدیث مبارکہ آج کے سلسلے میں شامل کریں گے، اور معتمد شروحات کی روشنی میں اس حدیث مبارکہ میں نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی کیا مراد پیش نظر رہی، آج کے سلسلے میں آپ یہ سماعت فرمائیں گے. حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما اس حدیث کے راوی ہیں. وہ کہتے ہیں کہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے یہ ارشاد فرمایا، بنی الاسلام علی خمس، اسلام کی جو بنیاد ہے وہ 5 چیزوں کے اوپر رکھی گئی ہے. اسلام کی فاؤنڈیشن 5 چیزوں کے اوپر ہے. ان میں سے جو پہلی بات ہے، ارشاد فرمایا، شہادت اللہ الہ الا اللہ وان محمد عبده ورسوله. ان میں سے پہلی یہ ہے کہ اس بات کی شہادت دینا کہ اللہ تبارک و تعالی کے سوا کوئی معبود نہیں، اور محمد صلی اللہ علیہ وسلم اس کے بندے اور اس کے رسول ہیں. اور دوسری بات، وَإِقَامِ الصَّلَاةِ، نماز کو قائم کرنا، وَإِيتَاءِ الزَّكَاةِ، اور زکاة کو ادا کرنا، والحج اور حج کرنا، وَصَوْمِ رَمَضَانِ، اور رمضان المبارک کے روزے رکھنا. مدنی چینل کے ناظرین، جو اسلام کا معنی ہے وہ یہ ہے کہ فرما بردار ہو جانا. جو بندہ اسلام لے آتا ہے، گویا کہ وہ فرما برداری کا مظاہرہ کرتا ہے. حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کے لائے ہوئے دین برحق کو اسلام بھی اسی وجہ سے کہا جاتا ہے کہ جو اس دین کو، جو اللہ تبارک و تعالی کا پسندیدہ دین ہے، اس دین کو قبول کر لیتا ہے، تو وہ اپنے آپ کو بالکل اللہ تبارک و تعالی کا فرما بردار بنا لیتا ہے. جی ہاں، اور کلمہ شہادت، نماز ہو، روزہ ہو، حج ہو، زکاة ہو، ये सब जो आमाल हैं ये अल्लाह तबारक व ताला की फरमा बरदारी के खासुल खास निशान हैं, ये अलामतें हैं इस बात की कि हम अल्लाह तबारक व ताला की फरमा बरदारी करने वाले हैं। इसीलिए नबी अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इनको अरकान इस्लाम फरमाया और फरमाया कि इस्लाम की जो बुनियाद है वो पांच चीजों के ऊपर रखी गई है, उनमें से एक कलमा शहादत, फिर नमाज, रोजा, जकात और हज। ये पांच इस्लाम के अरकान हैं। इस हदीस मुबारक के माना, मफहूम और मुराद को समझने के लिए आप इस अंदाज से भी समझ सकते हैं कि इस्लाम मिसल खैमा, मिसल छत या एक लेंटर की मिसल है, और ये पांचों जो अरकान है उसके पांच सुतूनों की तरह हैं, उसके पिलर्स हैं, पांच सुतून हैं, और जो कोई भी इनमें से किसी एक का भी इनकार करेगा वो इस्लाम से खारिज हो जाएगा और उसका जो इस्लाम है वो मुनहदिम हो जाएगा, गोया कि इस्लाम की ये इमारत जमीन बोस हो जाएगी। और ख्याल रहे कि जो आमाल हैं, आमाल पर कमाल ईमान मौकूफ होता है, यानी आमाल की वजह से ईमान कामिल हो जाता है और इनके मानने पर नफ्स ईमान मौकूफ होता है। लिहाजा जो भी ऐसा शख्स के जो सही उल अकीदा मुसलमान है वो कलिमा तो पढ़ लेता है, इस्लाम में तो दाखिल है, लेकिन फिर इसके बाद वो कभी भी नमाज, रोजा, हज या जकात इनमें से कोई भी अमल ना करे, वो अगरचे मोमिन तो है मगर कामिल मोमिन नहीं है, और जो इनमें से किसी एक का भी इनकार कर देता है वो दायरे इस्लाम से खारिज हो जाता है। मजीद आप इसको यूं भी समझ सकते हैं कि ईमान ये असल है, असल की हैसियत रखता है और आमाल ये फरा है। इसलिए कि इस हदीस मुबारक में और दीगर बहुत सारी अहादीस हैं उनमें जहां जहां भी आमाल को ईमान कहा गया है वो बतौर मजाज है, वो बतौर हकीकत या बतौर असल के नहीं है, वरना जाहिर है कि आमाल जो है वो ईमान का जुज नहीं है, क्योंकि कुरान और अहादीस में बेशुमार मकामात पर जहां पर ईमान लाने का जिक्र है वहां पर आमाल सालिहा की बात है और वाव के साथ अतफ है, यानी अमल का ईमान के ऊपर अतफ किया गया है। और अतफ का तकाजा क्या होता है, उसूल क्या होता है, कि वाओ आतिफा से पहले और बाद, यानी मातूफ और मातूफ अलै, इन दोनों में तगायुर होता है, दोनों अलग अलग चीजें होती हैं। इसी से यह बात साबित होती है कि अमल और चीज है और ईमान और चीज है, ईमान असल है और आमाल जो है वो ईमान की खसलतें हैं, ईमान की अलामतें हैं, ईमान की शाखें हैं, या यूं भी आप कह सकते हैं कि जो आमाल होते हैं ये ईमान के समरात हैं, ये ईमान के असरात होते हैं, दोनों अलग अलग चीजें हैं। इन पांचों चीजों को हर कोई मुसलमान जानता है, वो कोई भी मुसलमान हो वो जानता है कलमा शहादत क्या है, वो जानता है नमाज क्या है, वो जानता है रोजा क्या है, वो जानता है जकात क्या है, वो जानता है हज क्या होता है। ये सब अल्लाह के अहकाम हैं, ये इस्लाम के सुतून हैं, ये इस्लाम की फाउंडेशन है, ये इस्लाम के अरकान है। लेकिन फिर भी थोड़ी तफसील आज के सिलसिले में हम शामिल करते हैं। कलमा शहादत, इसका मफहूम और इसका मतलब यह है कि सिदके दिल से अल्लाह तबारक व ताला के एक होने और माबूद होने पर ईमान रखना, यकीन रखना, और नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम के रसूल होने की गवाही देना, और दिल से मानते हुए जुबान से भी इस बात का इजहार करना और कहना, अशहदु अल्ला इलाहा इल्लल्लाह وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ، या यूं कह ले अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीक ला وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ، इससे जो जाहिर है और बातिन है ये दोनों एक हो जाएंगे। صدقے دل سے جس چیز کی گواہی دی ہے اس کا اظہار بندے کی زبان سے ہو جائے گا، اس طرح ظاہر بھی اس کے مطابق ہو جائے گا کہ جو دل کے اندر ہے۔ اور اس میں یہ بات بھی یاد رکھیے کہ تمام جو ضروری عقائد ہیں، عقائد اسلام، وہ اس میں داخل ہیں، کیونکہ جس بندے نے بھی نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کو اپنے دل سے اللہ تبارک و تعالی کا رسول صلی اللہ تعالی علیہ وآلہ وسلم ہونا یہ مان لیا، آپ کی رسالت کی گواہی دے دی، تو اس نے گویا کہ ہر اس چیز کی تصدیق کر دی جس کو مصطفیٰ جان رحمت صلی اللہ تعالی علیہ وآلہ وسلم لے کر آئے ہیں، خواہ وہ تمام نبی اور رسول ہوں، خواہ وہ منزل من اللہ کتابیں ہوں، خواہ وہ تمام اللہ تبارک و تعالیٰ کے ملائکہ فرشتے ہوں، تقدیر ہو یا آخرت کے دن پر یقین رکھتا ہو، جس کے بارے میں قرآن میں کہا گیا وَبِالْآخِرَتِ هُمْ يُوقِنُونَ، جس بندے نے بھی اللہ تبارک و تعالیٰ کے نبی صلی اللہ علیہ وسلم کی رسالت کی گواہی دی وہ ان تمام چیزوں کو ماننے والا ہے۔ یہی کلمہ شہادت ہے کہ انسان کا ظاہر اور باطن ایک ہو جائے اور وہ ایمان لے آئے۔ اور دوسری بات جو اس حدیث مبارک میں بیان فرمائی گئی وہ نماز ہے۔ نماز ظہور نبوت کے 12ویں سال شب معراج میں فرض ہوئی تھی۔ نماز پڑھنے کی قرآن و حدیث میں بار بار تاکید بیان فرمائی گئی ہے۔ اللہ تعالیٰ کی عبادات کو اگر دیکھا جائے تو ان تمام عبادات میں سب سے جو پہلا فرض ہے وہ نماز ہے۔ نماز ایمان کے بعد اسلام کا اہم ترین رکن ہے، پہلا فرض۔ ہر مسلمان، عاقل، بالغ، مرد ہو یا عورت ہو، ان کے اوپر روزانہ 5 وقت کی نماز فرض ہے۔ 50 دی گئیں، 5 رہ گئیں، ڈیٹیل آپ جانتے ہیں۔ اب وہ 5 جب ہم ادا کرتے ہیں تو 50 کا ہی ثواب ملتا ہے، اور جو اس کی فرضیت کا انکار کر دے، فرض ہونے کو مانے ہی نہ، وہ دائرہ اسلام سے خارج ہو جاتا ہے، گویا کہ اس کے اوپر کفر لازم آتا ہے۔ اور جو جان بوجھ کر اگرچہ ایک ہی نماز کیوں نہ ہو اسے ترک کر دیتا ہے، اسے فقہا نے لکھا کہ یہ بندہ فاسق ہے، سخت گناہگار ہے اور عذاب نار کا حقدار ہو جاتا ہے۔ نماز کی اہمیت کا اندازہ اس بات سے لگائیے کہ حضرت عمر بن خطاب رضی اللہ تعالی عنہ، آپ نے اپنے گورنروں کو جو آپ کے ماتحت تھے، ان کو یہ حکم نامہ جاری فرمایا کہ میرے نزدیک تمہارے جتنے بھی امور ہیں ان سب کے اندر سب سے جو اہم ہے وہ نماز ہے۔ جس نے نماز کی پابندی کر کے اس کی حفاظت کی، اس نے گویا کہ اپنے پورے دین کی اس نے حفاظت کی، اور جس نے نماز کو ضائع کر دیا تو فرمایا وہ نماز کے علاوہ جو دین کے دیگر ارکان ہیں ان کو بھی ضائع کرنے والا ہوگا۔ آپ اندازہ کیجئے، حضرت عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ کے اس قول کو سامنے رکھیے، واضح طور پر یہ بات معلوم ہو جاتی ہے، جو شخص نماز میں کوتاہی کرتا ہے وہ یقیناً دین کے جو دوسرے ارکان ہیں، دوسرے کام ہیں، ان میں بھی ضرور سستی کرنے والا ہوگا۔ اور جس نے وقت پر خشوع و خضوع کے ساتھ نماز کو ادا کر لیا، نماز کا اہتمام کیا، نماز کو ادا کر لیا، تو وہ یقیناً پورے دین کی حفاظت کرنے والا ہوگا، دین کے جو دیگر ارکان ہیں، دیگر جو کام ہیں، ان کے اوپر بھی عمل کرنے والا کہلائے گا۔ اور نماز کی اہمیت کا اندازہ اس بات سے بھی لگائیے کہ اللہ تبارک و تعالی نے سورۃ المؤمنون کی ابتدائی آیات بجینات میں فلاح پانے والے، کامیابی پانے والے، ایمان والوں کے اوصاف کا ذکر فرمایا۔ پہلا ہے وہ نماز کے حوالے سے، اور جو آخری ہے وہ بھی نماز کے حوالے سے، فرمایا الذین هم فی صلاتهم خاشعون، یہ جو فلاح پانے والے ایمان والے ہیں، یہ وہ ہیں جو اپنی نمازوں میں گڑ گڑاتے ہیں، خشوع و خضوع سے نماز پڑھتے ہیں۔ اور پھر آگے چل کر فرمایا والذین هم علی صلواتهم یحافظون، اور وہ جو اپنی نمازوں کی نگہبانی کرتے ہیں۔ اندازہ کیجئے، پہلی صفت خشوع و خضوع کے ساتھ نماز کو ادا کرنا، اور آخری صفت نمازوں کی پوری طرح حفاظت کرنا۔ یہ فلاح پانے والے، کامیابی پانے والے، ایک سکسیس فل لائف گزار کر اس دنیا سے جانے والے ایمان والے کامیاب زندگی بسر کرنے والے، یہ ایمان والوں کے اوصاف ہیں، پہلا بھی نماز اور آخری بھی نماز کے متعلق۔ اس سے یہ ظاہر ہوتا ہے کہ نماز کا اللہ تبارک و تعالی کی بارگاہ میں کیا درجہ اور کیا مقام ہے، اور یہ کس قدر محتم بشان کام ہے کہ مومنین کی صفات کو نماز سے شروع کر کے نماز کے اوپر ہی ختم کر دیا گیا اور پھر آگے ان کی جزا کو بھی بیان کیا گیا۔ فرمایا اولئک هم الوارثون الذین یرثون الفردوس هم فیها خالدون، یہی لوگ وارث ہیں کس چیز کے؟ فرمایا کہ فردوس کی میراث پائیں گے اور اس میں ہمیشہ رہیں گے، یعنی نماز پڑھنے والوں کو اور اچھے اوصاف پانے والے جو کامیاب ایمان والے ہیں اللہ رب العزت انہیں جنت الفردوس ہمیشہ کے لیے عطا فرما دے گا۔ اور یہ جنت الفردوس یہ وہ جنت ہے جو جنت کا اعلیٰ حصہ ہے، جہاں سے جنت کی نہریں جاری ہوتی ہیں، اور جنت بھی ایسی کہ میرے حضور نبی پاک صلی اللہ علیہ وسلم فرمائیں کہ جب تم جنت مانگو تو جنت الفردوس مانگا کرو۔ حضرت عبادہ بن صامت رضی اللہ تعالیٰ سے مروی ہے، کہتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا فی الجنت مئت درجت ما بین کل درجتین کما بین الارض والسماء والفردوس اعلاها درجتا۔ فرمایا جنت میں 100 درجے ہیں، 100 درجے ہیں، اور ہر 2 درجے کے درمیان میں اتنا ہی فاصلہ ہے جتنا آسمان اور زمین کے درمیان میں فاصلہ ہے، اور درجہ کے اعتبار سے فردوس اعلیٰ درجہ ہے۔ اور آگے فرمایا کہ اسی سے جنت کی چاروں نہریں جاری ہوتی ہیں اور اسی کے اوپر عرش ہے، لہذا تم اللہ سے جنت مانگو تو پھر جنت الفردوس مانگا کرو۔ غرض اس جنت الفردوس کو حاصل کرنے کے لیے نماز کا اہتمام بے حد ضروری ہے۔ احادیث نبویہ کو اگر آپ دیکھتے ہیں تو حضرت مولا کائنات شیر خدا رضی اللہ تعالیٰ فرماتے ہیں کہ نبی پاک صلی اللہ علیہ وسلم کی زبان مبارک سے جو آخری کلام نکلا وہ نماز تھا، نماز نماز، اور غلاموں کے بارے میں اللہ سے ڈرو، یہ آخری کلام جو مصطفیٰ جان رحمت نے فرمایا۔ اور نبی پاک صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں قیامت کے دن آدمی کے اعمال میں سب سے پہلے نماز کا حساب لیا جائے گا، اگر نماز درست ہوئی کامیاب ہو جائے گا، کامران ہو جائے گا، اور اگر یہ درست نہ ہوئی تو ناکام ہوگا اور خسارہ پانے والوں میں سے ہو جائے گا۔ اس لیے مدنی چینل کے ناظرین ہمیں چاہیے کہ ہم نماز کی ادائیگی کا خاص خیال رکھا کریں۔ اور تیسرا فرض زکوٰۃ ہے اور چوتھا روزہ ہے، یہ دونوں جو فرائض ہیں یہ مدینہ المنورہ میں 2 ہجری میں یعنی ہجرت کے 2 سال جب نبی پاک صلی اللہ علیہ وسلم مدینہ منورہ میں تشریف فرما تھے، کیونکہ 40 سال کی عمر میں آپ نے اعلان نبوت فرمایا اور مکہ شریف میں تھے، پھر 13 سال مصطفیٰ جان رحمت مکہ شریف میں ہی جلوہ گر رہے، اس طرح 53 سال عمر مبارک ہو گئی، پھر اس کے بعد آپ نے ہجرت فرمائی تو 10 سال مدینہ منورہ میں تشریف فرما رہے، آپ نے وہاں سکونت اختیار فرمائی، تو 2 ہجری تھی، ہجرت کا 2 سال تھا، زکوٰۃ فرض ہوئی اور روزہ فرض ہوا، اور یہ فرضیت مدینہ المنورہ میں ہوئی۔ نماز کی طرح زکوٰۃ اور روزہ کا جس نے بھی انکار کیا وہ بھی دائرہ اسلام سے خارج ہو گیا، یعنی ان کے فرض ہونے کا ہی انکار کر دیا تو دائرہ اسلام سے خارج ہو جاتا ہے، اور ان دونوں کو جس نے جان بوجھ کر ترک کر دیا بغیر کسی عذر شرعی کے روزہ نہیں رکھا، جیسے آج کل بھی بہت سارے افراد، ایک تعداد ہے، ہلکا سا بخار آ گیا روزہ چھوڑ دیا، ہلکی سی سر میں درد آئی روزہ ترک کر دیا، کوئی بازو میں پین ہوئی، ٹانگوں میں پین ہوئی، یا پھر کوئی بھی مسئلہ آ جائے روزے کو چھوڑنے میں پہل کرنے لگتے ہیں۔ وہ بات یاد رکھیں کہ ان دونوں کو بغیر عذر شرعی کی، خواہ وہ زکوٰۃ ہے یا روزہ ہے، ترک کرنے والے شخص کے بارے میں کہا گیا کہ یہ فاسق ہے، یہ گناہگار، سخت گناہگار ہے، اور زکوٰۃ کو ادا کرنے میں جو دیر کرے گا फरमाया देर लगाने वाला ये शख्स भी गुनाहगार। ज़कात देनी तो है लेकिन देर करके दे रहा है, साल भी खत्म हो चुका है यानी लिमिट कंप्लीट है, अब हुक्म यह है कि फौरी तौर पर निकाल दे लेकिन अभी भी नहीं देता। फरमाया ये ताखीर जो करने वाला शख्स है हालांकि साल मुकम्मल हो चुका है ये शख्स भी गुनाहगार है, अगरचे बाद में दे भी दे लेकिन ये ताखीर का जो गुनाह है इसके सर पर लिखा जाएगा। और ज़कात के बारे में अल्लाह तबारक व ताला फरमाता है وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ هُوَ خَيْرٌ لَّهُمْ بَلْ هُوَ شَرٌّ لَّهُمْ سَيُطَوَّقُونَ مَا بَخِلُوا بِهِ يَوْمَ الْقِيَامَةِ وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ۔ اور جو بخل کرتے ہیں اس چیز میں جو اللہ نے انہیں اپنے فضل سے دی ہرگز उसे अपने लिए अच्छा ना समझे बल्कि वो इनके लिए बुरा है। बल हुआ शर्रुल्लाहु अन करीब वो जिसमें बुखल किया था कयामत के दिन उनके गले का तौक होगा और अल्लाह ही वारिस है आसमानों और जमीन का और तुम्हारे कामों से खबरदार है। सही बुखारी शरीफ में हज़रत सैयदना अबू हुरैरा रज़ी अल्लाह तआला से मरवी है नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया जिसको अल्लाह तबारक व तआला माल अता फरमाए और वो उसकी ज़कात अदा न करे तो कयामत के दिन वो जो माल है इसका वो एक गंदे सांप की सूरत में कर दिया जाएगा जिसके सर पर दो चीतियां दो निशान होंगे। वो सांप उस बंदे के गले में तोक बनाकर डाल दिया जाएगा फिर उसकी बाछे पकड़ कर कहेगा कि मैं तेरा माल हूं मैं तेरा खजाना हूं मैं तेरा माल हूं मैं तेरा खजाना हूं। उसके बाद अब ये पाक सल्लल्लाहु अलैहि वसल्लम ने यही आय मुबारका जो मैंने इससे पहले तिलावत की वो आपने तिलावत फरमाई वला यहसबन्ना अल्लज़ीना यबखलूना बिमा आताहुमुल्लाहु मिन फज़लिही। और मदनी चैनल के नाज़रीन और रोजे के बारे में अल्लाह तबारक व तआला इरशाद फरमाता है या अय्युहल्लज़ीना आमनू कुतिबा अलैकुमुस सियाम कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तकून। ऐ ईमान वालों तुम पर रोजे फर्ज किए गए जैसे अगलों पर फर्ज किए गए थे कि कहीं तुम्हें परहेजगारी मिले यानी ये जो रोजा है ये परहेजगारी का सबब होता है, ये ईमान वालों पर फर्ज है। जब फर्जियत आ गई है बंदा बालिग हो चुका है, हालांकि बड़े बड़े नाबालिग हैं जो रोजा रखते हैं और उसको निभा भी लेते हैं और बहुत ज्यादा एक तादाद है जो बालिगीन अफराद की जिनके ऊपर रोजा फर्ज है और कोई शरई उजर भी नहीं है तब भी रोजे को तर्क कर देते हैं। उनको चाहिए कि इस बात को सामने रखें कि रोजा तो इंसान के लिए परहेजगारी का सबब बन जाता है, इसकी वजह से इंसान गुनाहों से बाज रहता है और अल्लाह का कुर्ब मिलता है। हजरत काब रदी अल्लाह तआला से मरवी है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तो तमाम लोग जमा हो गए। जब सब हाजिर हो गए तो नबी अलैहि सलाम पहले दर्जे पर मिंबर के पहले दर्जे पर चढ़े तो आमीन कहा, दूसरे पर चढ़े तो आमीन कहा, तीसरे पर चढ़े तो आमीन कहा। जब मिंबर से तशरीफ ले आए तो सहाबा इकराम अली रिज़वान ने किया हजूर ऐसी बात आज सुनी जो पहले ना सुनी थी तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जिब्राइल ने आकर अर्ज की थी कि वो शख्स दूर हो वो शख्स हलाक हो जिसने रमजान को पा लिया और अपनी मगफिरत ना कराई। मैंने कहा आमीन। जब मैंने दूसरे दर्जे पर कदम रखा दूसरे दर्जे पर चढ़ा तो उन्होंने कहा कि वो शख्स भी दूर हो वो शख्स भी हलाक हो जिसके पास आपका जिक्र हो यानी नबी अलैहिस्सलाम का जिक्र हो और वो आप पर दुरूद ना भेजे। तो मैंने कहा आमीन। जब मैं तीसरे दर्जे पर चढ़ा तो कहा वो शख्स भी दूर हो वो शख्स भी हलाक हो जिसके मां बाप दोनों या दोनों में से कोई एक है जो बुढ़ापे में है और इसने पा लिया और ये उनकी खिदमत करके जन्नत को हासिल ना कर सका। तो मैंने कहा आमीन। के नाज़िर अंदाजा कीजिए इसमें रमजानुल मुबारक के रोजों की बात है, रमजानुल मुबारक की बात है। रमजानुल मुबारक में अमल करके रोजे रख कर बंदा अगर मगफिरत हासिल ना कर सके गोया कि वो हलाक हो गया तो हमें चाहिए कि रोजों की पाबंदी करें। हमारे वो मुसलमान भाई जो रमजानुल मुबारक के रोजे नहीं रख रहे या उनका इरादा यह है कि हम इस रमजानुल मुबारक में भी रोजे नहीं रखेंगे या पहले रखते थे लेकिन इस दफा छोड़ देंगे, हालांकि कोई शरई उजर भी नहीं है, उनको डर जाना चाहिए। रोजे तरक ना करें कि रोजे को तरक करने वाला अल्लाह को नाराज करने वाला कहलाएगा। और पांचवा फर्ज हज है। हज 9 हिजरी में फर्ज हुआ, साहिब इस्तेताअत पर उम्र भर में एक मर्तबा करना फर्ज है। नमाज, रोजा, जकात की तरह हज की फर्जियत जो है यह भी कतई है और यकीनी है। लिहाजा जो शख्स भी हज की फर्जियत का इनकार करे दायरे इस्लाम से खारिज है, और जो बावजूद ताकत के इसको तर्क कर देता है, छोड़ देता है और बिला उजर हज में ताखीर भी करता है, तो वो शख्स गुनाहगार है। हज के मुतालिक कुरान पाक की आय मुबारक समाज फरमाइए, वलिल्लाहि अलन नासि हज्जुल बैत मन इस्तता इलैहि सबीला, और अल्लाह के लिए लोगों पर उसके घर का जो हज करना है ये फर्ज है जो उस तक चल सके। मदीना शहर के नाजरीन, बिला वजह शरई हज से रुक जाना ये फर्ज को तर्क करना है, और ना करने वालों के बारे में अहदीस के अंदर वईदे मौजूद हैं। ये अरकान इस्लाम हमें इन सब की पाबंदी करनी, और जो कुछ भी मुस्तफा जान रहमत लेकर आए हैं हमें उन पर अमल करना है। और रमजान मुबारक की बरकत से मदीना चैनल के नाजरीन, ये नीयत कर लीजिए, अपने साथ ये अहद कर लीजिए कि हम आज के बाद अल्लाह तबारक व ताला से तौबा करेंगे, जो नमाजें कजा हो गई, जो रोजे कजा हो गए उनको दोबारा पढ़ेंगे, और जो आइंदा की जिंदगी है उसे अल्लाह तबारक व ताला को राजी करने के लिए उसकी फर्मा बरदारी के मुताबिक गुजारेंगे। अल्लाह करीम हम सब को अमल की तौफीक दे। आमीन बिजाह नबी अमीन सल्लल्लाहु ताला अलैहि वालिहि व सहाबिहि व बारिक वसल्लम।
ईमान है आले मुस्तफाई, कुरान है हाले मुस्तफाई।